الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما أرسلناك إلا رحمة للعالمين اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولایا صلی وسلم دائما ابدا علی حبیبک من زانت بالاسرو. قابل احترام محترم اظہر جوتوئی صاحب صدر نیشنل پریس کلب، محترم شیراز گردیزی صاحب سینٹرل جوائنٹ سیکرٹری، بشیر عثمانی صاحب نائب صدر راولپنڈی، عزیز رفقا، عزیزان من، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میرے لیے یہ اعزاز کی بات ہے کہ آپ احباب نے مجھے یہاں حاضر ہونے کا موقع دیا. یہ محبت ہے آپ کی. آپ وہ لوگ ہیں جن پر معاشرے میں مختلف پہلوؤں سے گفتگو کی جاتی ہے، اس لیے کہ گفتگو آپ کا شعبہ ہے. جو برسر بزم ہوتا ہے اسی پر گفتگو بھی ہوتی ہے، لیکن جو میرا نقطہ نظر آپ کے اس شعبے سے متعلق ہے وہ یہ ہے کہ قوم تعداد میں زیادہ عدد ہو تو قوم ہوتی ہے. فرد کو قوم کوئی نہیں کہتا، افراد کے اجتماع کو قوم کہا جاتا، لیکن فرد آواز بلند کرتا ہے، قوموں کی آوازیں فرد کی نسبت بلند نہیں ہوتی. وہاں ان کے لیے ایک ایسی زبان کی ضرورت ہوتی ہے جو قومی سطح کے حصے، مسائل، معاملات، ان کے حل نقاط، ان کی نشاندہی کرے. تو یہ شعبہ آپ کا شعبہ ہے، اور یہاں جہاں ہم بیٹھے ہیں یہ ہمارا کیپٹل ایریا ہے، مرکزی حیثیت رکھتا ہے. اور آپ نے اپنی زندگی کے بیشتر حصہ اس میں صرف کیا. ابھی مجھے دفتر میں میاں صاحب سے ملا رہے تھے اور وہ فرما رہے تھے کہ مجھے 56 سال ہو گئے ہیں اس شعبے، اتنی ہماری عمر نہیں جتنی ان لوگوں نے محنت کی ہے. تو ایک ایسی قومی لسانی کیفیت کہ جس سے قوم کا دکھ اور درد اجاگر بھی کیا جا سکے اور ان مسائل کا حل بھی کیا جا سکے. تو میرے لیے یہ شرف کی بات ہے کہ آپ نے مجھے میٹ دی پریس میں یہ دعوت دی. میں وطن عزیز میں دنیا کے طول و عرض میں سفر کرتا ہوں، اور میرے اسفار کا بنیادی مقصد جو ہے وہ اللہ جل شانہ کی رضا ہے. اور ماہ مبارک ربیع الاول میں جس نسبت سے میں نے قرآن کریم سے آیا کریمہ تلاوت کرنے کی سعادت بھی حاصل کی ہے، اس میں بالخصوص کوشش کرتا ہوں ان موضوعات پر جو سیرت پاک سے متعلق ہوں، جو نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس، آپ سے عقیدت، آپ کی پیروی، زندگی کے ظاہری اور باطنی پہلوؤں میں رہنمائی، ان تمام امور پر گزارشات پیش کرتا چلا جاتا. میرا تعارف یہی ہے کہ ایک اجیر ہے در مصطفیٰ کا، کہ وہ اجیر وہ غلام ہوتا ہے کہ اسے دربان کھڑا کر دیں، اسے خاکروب بٹھا دیں، اسے کسی ذمہ داری پر بھیج دیں، وہ اس ذمہ داری سے متعلق چل پڑ. اور بحثیت مسلمان، مسلمان ماننے والا، فرما بردار، یہ ہم تمام کا بنیادی تعارف ہے جس ہے ہم اس قابل ہوتے ہیں کہ دنیاوی حیثیتوں کے بھی تعارف نصیب ہوتے ہیں. اللہ جل شانہ نے ارشاد فرمایا، آپ صلی اللہ علیہ وسلم کا مبعوث فرمانا تمام عالمین کے لیے باعث رحمت. اللہ کی ذات واحد ذات ہے جو خالق ہے، باقی جو کچھ ہے وہ مخلوق ہے. اور مخلوق ہونا نشانی ہے محتاجی کی، اور خالق ہونا یہ مقام ہے بے نیازی کی. نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس مجسم رحمت باری تعالی جس سے مخلوق مستفید ہو رہی ہے. یہ موضوع ایسا ہے کہ میں شام ڈھلتے تک اس موضوع پر گزارشات پیش کرتا رہوں، یقیناً میرے الفاظ کمزور ہوں گے، ادائیگی کمزور ہوگی، लेकिन इस मौजू के साथ इंसाफ नहीं हो सकेगा, न अदायगी तकमील पजीर हो सकेगी। मोहतरम ने हालात हाजरा से मुतल्लिक भी फरमाया, दुनिया के भी फरमाया। दुनिया के मौसम और तगैर व तबद्दल ये एक ज़िंदगी का हिस्सा है। जैसे अब गर्मियाँ गुजर रही हैं तो ख़िज़ां की आमद आमद है, फिर सर्दी की शिद्दत होगी, आहिस्ता आहिस्ता वो भी गुजर जाए। बिल्कुल ऐसे ही जैसे आज का दिन है, इस दिन का ये वक्त जो असर के बाद है, दिन ढल चुका होता है तो यकीनन दिल ख़त्म होगा तो रात आ जाएगी, इसी तरह फिर सहर फूटेगी। तो जब आप दुनिया की बात करेंगे, अक़वाम आलम की बात करेंगे, यकीनन ज़रूरी है कि कोई कहाँ क्या कर रहा है, लेकिन उससे पहला जो नुक्ता होता है कि मैं क्या कर रहा हूँ और कहाँ हूँ। चूँकि अक़वाम आलम में आपका मकाम अपने उन मजबूत कदमों पर होगा जिस पर आप खड़े होंगे, और वो कमज़ोरी आपका मकाम अक़वाम आलम में नहीं रहने देगी। खित्ता हमारा ये जो मुल्क है वतन अज़ीज़ पाकिस्तान, इसका भी सफ़र, इसके अफराद से तारुफ़, अभी यहाँ बैठे जो अहबाब से तारुफ़ हुआ वो भी अपने मुल्क की तूल अर्ज़ की जो रसाई है वहाँ तक की बात आती है। तो मैंने ख़ुद सफ़र यहाँ भी किया, लोगों से मुलाकात भी रहती है, तवातुर से रहती है, तवातुर से सफ़र भी रहा, और दुनिया के हालात का भी मैं चूँकि गुज़रता हूँ। तो आप जितने भी कम इल्म हों, कमज़ोर हों, जब आप कहीं से किसी जगह से गुज़रते हैं तो वहाँ की नीम शाम से आप किसी हद तक वाकिफ होते चले। ऐसा भी हुआ कि मैं फुटपाथ पर बैठा, ऐसा भी हुआ कि मुझे कासल्स में जाने का मौका मिला। इन तमाम हिस्सों में जो मैं अख़ल कर सका हूँ कि दुनिया की कोई कौम या कोई खित्ता जिसने तरक्की की, उसे अगर आप तरक्की पजीर कहें या उसे फिर आप तरक्की याफ्ता कहें, उसने कोई वो असूल जो इंसानी एहतियाज को पूरा करते हैं, उन असूलों को सिर्फ अपनाया नहीं, उनका नफाज किया, तो उन्होंने दुनियावी तरक्की हासिल की। हम बहसियत मुसलमान, हमारे पास दोनों राज मौजूद हैं। वो हकीकत जो इबादात के पहलुओं में ज़ाते बारी की रज़ा से कुर्ब की तरफ ले जाती है, मामलात ज़िंदगी के वो पहलू कि जिनसे ज़िंदगी को सहूलत मिलती है और शबो रोज़ अल्लाह की इताअत में बसर करते हुए मामूलात ज़िंदगी भी इबादत का एक जो है नुक्ता नज़र में ढलना शुरू हो जाए। हमने वो असूल जो दीनी है उनमें भी कमज़ोरी की, और दीन ने जो दुनिया के असूल दिए थे उनमें भी कमज़ोरी की। इस सबब हमारा ये जो तवाज़ुन है अक़वाम आलम में, उसका बिगाड़ बना। आज अगर मैं कहूँ कि बासियत उम्मत हमारा क्या हाल है, तो मैं रोज़ वो हाल आपके ही तवस्सुत से यानी मीडिया से देखता हूँ कि दुनिया के मुख्तलिफ खित्तों में हमारी क्या हैसियत और हमारे साथ हो क्या रहा है। और फिर यहाँ वतन अज़ीज़ इसकी भी, अगर हम 24-25 करोड़ का मुल्क हैं तो शाम को पूरी कोशिश के बावजूद 24 खबरें ऐसी मुयसर नहीं आती कि जिसमें ये ख्याल किया जाए कि हाँ 24 करोड़ में 24 बातें शाम को मुझे अच्छी मिली। अब मैं ये नहीं कहता कि 24 अच्छाइयाँ नहीं हुई होंगी। एक ऐसा अंदाज़, एक अंदाज़ फ़िक्र हमारा ऐसा डेवलप हो चुका है कि जिसमें तकलीफ़ की निशानदेही तो की जाए, लेकिन उस निशानदेही को ऐसे अंदाज से किया जाए कि वो ज़ख़म मज़ीद फटे, तो उससे ये चीज़ें ये हम सब देख रहे हैं, इसमें से गुजर रहे। मैं मेरे तआरुफ़ में सिलसिला आलिया का जिक्र इन्होंने फरमाया, तंजीम अलखवान का फरमाया, हज़रत कासिम फैज़ाद मौलाना अमीर मोहम्मद अकरम आवान रहमतुल्लाह ताला अलैह ने ये तंजीमात कायम की हैं, सारी ज़िंदगी मेहनत की है, और बिलअमूम सतह से लेकर मुक्तदार हिस्सों तक बात हक की, दीन की, कौम की, इस्लाह की, और बड़ी सीधी और बड़ी साफ की। कहीं किसी जगह उनकी किसी बात में कोई हिस्सा मख्फी किसी ने नहीं देखा। मेरी कोशिश है कि जितने शोबाए आयात दीन से मामूलात ज़िंदगी तक उन्होंने मुरतब फरमाए हैं, उनमें जो मज़ीद बेहतरी है उसकी कोशिश की जाए और कोई ऐसा अमल या अमर न होने पाए कि जिससे इन हिस्सों में जो वो तामीर कर गए हैं उसमें कोई कमज़ोरी पैदा हो। अल्हम्दुलिल्लाह वतन अज़ीज़ का कोई ऐसा शहर नहीं पड़ा कि जिसमें ये सिलसिला आलिया का नस मौजूद नहीं, बल्कि ज़ैली तंजीम जो हमारी ख़वातीन का विंग है उसकी भी 90 के करीब जो बड़े शहर हैं उनमें एक तंजीम जो ख़वातीन ही तरबियत का निज़ाम है वो से रन करती हैं। अल इख़वान इट मीन ब्रदरहुड, तो ये पूरे मुल्क में एक वो प्लेटफार्म है जिससे मुल्की हालात पर भी बात की जा सकती है और इसका स्ट्रक्चर भी जो है वो मेरे साथ बुनियादी तौर पर जो बुनियादी स्ट्रक्चर होता है यूनियन तक या वार्ड तक जहाँ हम हैं वहाँ तक उसका भी मौजूद है। सिलसिला आलिया का सेटअप जो है ये ग्लोबल है, जापान से अमेरिका तक है, हर मरकज़ी हिस्से में मौजूद है। 3 महीने में वहाँ सफ़र करता हूँ, जो मैंने अर्ज़ किया कि असफार की मैंने बात की, तो उन चीज़ों को उन नुकात को देखता रहा। अब यहाँ भी ये भी बात है, फिर जैसे अल्लाह करीम हमें आसानी फरमाए, आज हम एक सैलाबी सूरत हाल में से गुज़र रहे हैं, बड़ी तकलीफ़ दे सूरत हाल है और ये तकलीफ़ वो बता या बयान कर सकता है जिस पर गुज़र रही। शुमाली इलाका जात की खबरें वो बातें हम कर रहे थे, देखी हम बात कर रही हैं, उस दर्द को महसूस कर रहे हैं, लेकिन दर्द जिसने सहा उसका एहसास हो। इसी तरह जो मैदानी इलाकों में से या हमारे हमसाया मुल्क का पानी छोड़ना या हमारे अपने नज़्म की कमज़ोरियों की वजह बेशुमार पहलू हैं, लेकिन तकलीफ़ वही जानता है जिसका सामान उसके सर पर है, जिसकी औलाद उसने अपनी बगल में उठाई है, जो बूढ़े और नहीफ वालदेन को सहारे देकर उस पानी से निकालने की कोशिश कर रहा है, ये वही जानता है। ये सारे वो हकायक हैं जिनमें से हम गुज़र रहे हैं। सियासत को देखें वो भी मेरे और आपके सामने है, मज़हबी हिस्से में देखते हैं तो उसमें जो हमारे दरमियान तलखी है वो भी मेरे और आपके सामने है। तो ये वो हकायक हैं जिनमें हम अपने शब रोज़ बसर कर। अब इन्हीं को ज़ेर बहस लाएँ, इन्हीं पर बहस करें और अंदाज फ़िक्र या आरा ऐसी हों जो मज़ीद हमारे अंदर खिंचाव पैदा करते हुए हमें और दूर ले जाएं। एक पहलू जो ज़्यादा राइज है वो तो ये, लेकिन एक पहलू जो एक खालिस उम्मती की ज़िम्मेदारी है, जो माह मुबारक में इजहार मोहब्बत में अमली नमूना है, जो अल्लाह जल्ला शानू की रहमत और उसकी रहमत के साए में लाता है, जो बेशत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से नसीब हो रहा है, वो नुक्ता और वो हिस्सा है जिससे मैं अपनी इस्तेआत के मुताबिक बहसीत मुसलमान और बहसीत कौम एक फ़र्द अपनी एहसास ज़िम्मेदारी करते हुए अपनी ज़िम्मेदारी अदा कर। मसलन मैं यहाँ बैठा हूँ, मैं क्या ज़िम्मेदारी अदा कर सकता हूँ? अभी भी मैं कलाम कर, इस कलाम में क्या मेरी ज़ात है? इस कलाम में क्या मैं अपनी जमात को ज़िंदाबाद की जो है पहलू इख्तियार कर रहा हूँ? यही कलाम जब मैं अल्लाह और उसके हबीब के हुक्म के मुताबिक करूँगा, इसी में कौमी दर्द भी होगा, इसी में भाईचारा भी होगा, इसी में मेरी ज़ात की नफ़ी होगी और एक ही ज़ात होगी जो अल्लाह की है और एक ही दर होगा जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का दर है। तो वहाँ से वो हिस्से हैं जो हमें तकवीत देंगे कौमी सतह। अब हम ये बात, ये पहलू कि दीन इस्लाम उसका नफाज, इस तक पहुँचने या इनके मसाइल से पहले जो हमारे पास कानून मौजूद है उसे अगर मुताला किया जाए, और मैं कम इल्म जो जितना समझ सकूँ कि अगर उसकी इम्प्लीमेंटेशन अक्रॉस द बोर्ड हो तो मोर देन 80% मसाइल जो हैं हल होते चले जाते। तो जब हम ना चाहें तो फिर यहाँ कैसे आराम से बैठे हैं, अच्छी खुनकी वाली फ़िज़ा है, रोशन है। अब इन्हीं चीज़ों का हम उठा कर फेंकना शुरू कर दें, बेतरतीब करना शुरू कर दें तो ये फ़िज़ा नहीं रही। तो मुल्क को भी ऐसे ही सींचना पड़ता है जैसे एक घोंसला एक परिंदा एक एक तिनका लाकर बनाता है, बुनता है। हम अपने एक एक घर को संभालते हैं, एक एक कमरे को संभालते हैं, بچوں کا خیال کرتے ہیں، ضعیفوں کا احترام کرتے ہوئے ان کی ضروریات کی تکمیل کی کوشش کرتے ہیں، یہی ملک کی بھی مثال ہوتی ہے۔ اور یہی بجٹ ہے، جیسے ہم اپنا بجٹ پورا کرتے ہیں، مجھے معلوم ہے اس لیے کہ مہینہ پورے نظام میں کیسے بند ہوتا ہے مجھ سے بہتر میرے نظام میں اور کوئی نہیں جانتا۔ ہر مہینے یہی کوشش ہوتی ہے کہ کسی طرح یہ مہینے کا اختتام آمدن اور اخراجات کا ایسے ہو جائے کہ جس میں سرخرو ہو جائیں۔ تو یہی ہر گھر کی بھی صورت ہے۔ تو جب ہم گھر میں اپنی تنظیمات میں یہ دیکھتے ہیں کہ آمدن سے اخراجات زائد نہ ہوں تو کوئی بڑا فیصد غورس نہیں۔ تو یہی معاملات مسائل ہمارے پاس دنیا کے اور زندگی کے اور اپنے ملک میں، لیکن ان کی بہتری کے لیے یہ گمان کر لینا کہ فلاں خرابی ہے، فلاں خراب ہے، فلاں سے میری رائے کا اختلاف ہے، اور اسی پر لڑتے بھڑتے دن اور رات گزار دیا جائے تو تکلیف میں اضافہ ہوگا، حل نہیں ہوگا۔ اور میں یہ سمجھتا ہوں کہ قومی دھارے میں یہ جو میڈیا ہے، اس کی اس وقت جو پوزیشن ہے وہ ایک ادارہ جاتی حیثیتوں میں چلی گئی ہے، اور ایک بنیادی جو ڈھانچے کا ایک رکن ہوتا ہے اس حیثیت کو پہنچ چکی ہے کہ یہ بات جو میں یہاں بیٹھا کر رہا ہوں یہ کسی گھر کے کمرے تک کیسے پہنچ پائے گی کہ اگر یہ ربط نہ ہو۔ تو آپ کی اپنی ذمہ داریاں اسی طرح جیسے ہم ممبر پر ذمہ داری دیتے ہیں، ہم خانقاہ پر ذمہ داری دیتے ہیں، ہم علماء کی ذمہ داری ہوتی ہے، اسی طرح سیاستدان کی ذمہ داری ہے، اسی طرح جوڈیشری کی ذمہ داری ہے، مقتدر حصوں کی ذمہ داری ہے۔ یہ ساری قوم اور اس کے حصے یکجا ہو کر ہی پاکستان، تو بڑی بنیادی حیثیت۔ اور میں یہ سمجھتا ہوں کہ اس ذمہ داری میں کہیں کبھی کوئی میرے لائق کو بات ہو، کسی موضوع کی سرچ درکار ہو، کوئی ایسا پہلو جو میں ادا کر سکتا ہوں، تو بندہ گنہگار حاضر ہے۔ آپ کے لیے دعا گو ہے کہ اللہ آپ کو آپس کی محبت بھی دے، اتفاق بھی دے۔ اور جیسے آج میرے سامنے ایک پوری ٹیم جس کا چناؤ کیا گیا ہے، یقیناً وہ افراد بھی ہوں گے جن کا چناؤ یا رائے دوسری طرف بھی ہوگی۔ اگر ہمارے مقابلے تعمیری ہوں تو نکھار آتا چلا جائے گا، اور اگر ہمارے مقابلے اپنی وہ مرکزیت یا مقصد کھو کر ذات پر آ جائیں گے تو تخریب چلتی چلی جائے گی۔ تو اسی طرح یہ ہماری ذمہ داری ہے کہ ہم اپنی جو ادائیگی صحافت میں کر رہے ہیں اس میں کم از کم ون لائنر، اگر ونس اے ویک نہیں ہے تو ونس اے منتھ تو ہو، کہ ون لائنر ایسی لائن جائے گی جو بحثیت مسلمان اور بحثیت پاکستانی میرا حصہ ہوگی، جو اپنے میں ملک کی تعمیر اور اپنی قومی سوچ کی جو مثبت پہلوؤں اس کو اجاگر کرنے کے لیے ادا کروں۔ اسی طرح یقیناً میرا شعبہ جو ہے، جس میں کیفیت قلبی کی بات ہے، جس میں سلاسل تصوف اور کیفی حصوں کی بات ہے، وہ کون سی کیفیات ہوں گی، وہ کون سی مجوبیت ہوگی، وہ کون سے روحانی منازل ہوں گے جو مخلوق میں امن نہ لا سکیں بلکہ مخلوق کو ناکارہ کرتے چلے جائیں گے۔ تو وہ حصہ جو کیفیات قلبی کا ہے، جو قلب اطہر محمد رسول اللہ صلی اللہ علیہ وسلم سے منسلک کرتا ہے، یہ اعزاز نصیب ہوتا ہے، اس منسلک ہونے سے عملی زندگی میں سنت خیر الانام نصیب ہوتی ہے۔ کلام میں لحاظ ہے، حیا ہے، کلام میں شفقت ہے، کلام کے ایک ایک لفظ کا چناؤ ہے، اسی طرح کردار ہے، تو اس کردار کی جو حدود و قیود ہیں، یہ سارا وہ حصہ ہے۔ کان خلقہ القرآن، نبی کریم صلی اللہ علیہ وسلم کی ذات اقدس سے متعلق ام المومنین رضی اللہ تعالی عنہا سے کسی نے پوچھا کہ نبی کریم صلی اللہ علیہ وسلم کے اخلاق حسنہ پر آپ ارشاد فرمائیں، آپ رضی اللہ تعالی عنہ نے فرمایا کان خلقہ القرآن، کہ سارا قرآن جو ہے یہ نبی کریم صلی اللہ علیہ وسلم کی خلق عظیم۔ تو ہماری سنت پر عمل پیرا ہمیں قرآن کے حکم کے تابع لائے گا۔ سب سے پہلے اور بنیادی پہچان بحثیت مسلمان، اور جب ہم یہ دیکھیں گے تو آپ اپنے سبز ہلالی پرچم کے ساتھ سفید پٹی کا لحاظ بھی کر پائیں گے۔ پھر وہ حصہ جو بحثیت قوم ہے، میں کل دیکھ رہا تھا ایک شہید کا والد، ये लफ्ज बोल रहा था कि मेरे 10 बेटे भी हों तो भी मैं उन्हें मुल्क पर कुर्बान करूं, और मैं कह रहा था कि इस दर्द को मैं और आप नहीं समझ सकते कि जिसका एक ही बेटा हो और वो शहीद हो जाए और वो फिर ये कह रहा हो कि मेरे 10 हों तो मैं मुल्क पर कुर्बान कर दूं, ये वही जानता है, अल्लाह उसको अजर दे। हम आए रोज आप ही की तवज्जो से ज़ईफ़ ख़वातीन देखते हैं, नौजवान बच्चियाँ देखते हैं, ज़ईफ़ खातून मुबारक वसूल कर रही है, क्या है उसका लख्त जिगर शहीद हुआ। नौजवान खातून एक कोने में बैठी मासूम बच्चा उठाए, क्या कि जी नई शादी है, साल है, 2 साल हैं, तो आए रोज़ हो रहा है। इसी तरह हमारी आवाम, हम जहाँ से गुजरते हैं, अगर आप कैजुअलिटीज़ को देखें तो ले मैन की देखें कहाँ तक थे। इन तमाम हिस्सों तमाम मसाइल का हल यही है कि हमारे जो कानून हैं उनकी इम्प्लीमेंटेशन है वो मुसावात अक्रॉस द बोर्ड, अल्लाह करीम ये तौफीक दे। फिर माह मुबारक रबीउल अव्वल है, इसके मुल्क के तूल अर्ज़ में नहीं, दुनिया के तूल अर्ज़ में जहाँ जहाँ मुसलमान बसते हैं अकीदत और एहतराम से मनाते हैं, और इस अकीदत और एहतराम का इजहार ऐसा करते हैं कि जिससे मज़ीद मखलूक को तरगीब नसीब होती है। तो मैं आपसे भी ये अर्ज़ करूँगा, इस मुबारक महीने की बरक़ात और ये मनाना और हमारी मोहब्बत और अकीदत हमें अगर अमल तक नहीं ला रही तो हमें देखने की ज़रूरत है कि हमारे इस इजहार मोहब्बत में कोई कमी तो नहीं रहे। हो नहीं सकता कि किसी को नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत नसीब हो, आपकी ज़ात अक़दस से इश्क नसीब हो, हो नहीं सकता कि उसकी ज़ात से मखलूक को तकलीफ़ पहुँचे, ये हो नहीं सकता। आपको अल्लाह करीम ने रहमतुल आलमीन पैदा फरमाया है और आपसे मुनसलिक होने वाला मखलूक खुदा को तकलीफ़ नहीं दे सकता। अल्लाह ये दर्द दे, इस कौम को वो दवा दे जो इन मसाइल से निकाले। एक बार फिर मैं आपका शुक्रगुजार हूँ कि आपने मुझे यहाँ अपने दरमियान हाज़िर होने का मौका दिया, ये मेरे लिए एज़ाज़ की बात है, और मैं आपके रफ़ाक़ा को ये ज़रूर दावत देता हूँ कि आप मेरे पास तशरीफ़ लाएँ। कल प्रोग्राम है, लेक्चर है बाकायदा यहीं इस्लामाबाद में, वहाँ तशरीफ़ लाएँ और ख़ुसूसी मेरे पास तशरीफ़ लाएँ मरकज़ में। मैं अपना जो निज़ाम मुल्क में चल रहा है, जो बैरूनी मुल्क चल रहा है, आपको दिखाऊँ कि किस तरह कैसे मुख्तलिफ़ तनज़ीमात और उनके स्ट्रक्चर काम कर रहे हैं, आपसे रहनुमाई भी लूँ कि कहीं आपकी कोई वो राय जो किसी नज़्म में मज़ीद बेहतरी का सबब बनती चली जाए। बहुत शुक्रिया। वाखर दावना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।
आप जरा शरा साहब आप बताएँ, जैसे सवाल करना है
बारी बारी। बहुत शुक्रिया साहब, आपकी से ये लगा कि बहुत ही मुस्बत और तामीरी अंदाज में आप अपना काम आगे बढ़ा रहे हैं, जिसकी जरूरत है इस पाकिस्तान को। मेरी अगर ये सवाल होता कि इस तरह के कुछ और लोग भी हैं यहाँ शख्सियात पाकिस्तान में, अगर पाकिस्तान को मजबूत देखना चाहते हैं मुल्क इस्लामी के हवाले से, क्या आपने ऐसी कोई कोशिश की है उन सबको मिलाकर कम अज़ कम कुछ बात है उन पर मिलकर हम आगे बढ़ें, क्या इसके लिए कोई आपने स्टेप उठाया है या मुस्तकबिल में कोई ऐसा स्टेप उठाना चाहते हैं कि बाकी लोग जो किसी तरह के ख्याल रखते हैं उनको आप मुतैद करके किसी एक प्लेटफॉर्म पर आप।
अल्हम्दुलिल्लाह मोहतरम, जितनी मजहबी जमातें, मजहबी सियासी जमातें और सियासी जमात, इन तमाम की तकरीबन तमाम लीडरशिप तक मैं मेरी मुलाकात रही है, होती रहती है। वालद मोहतरम के साथ मैं साइलेंट पार्टनर के तौर पर नशिस्त जो हैं, ऑल पार्टी कॉन्फ्रेंसेस जो हैं, वो सारी अटेंड करता आया हूँ। एक कोशिश रही है, और आज इस वक्त में सबसे बड़ी जो ज़रूरत है कि आप जहाँ भी हैं आप जो लफ्ज़ बोल रहे हैं वो कैसे बोल रहे हैं। यकीनन आप जो इशारा कर रहे हैं या निशानदेही कर रहे हैं कि तामीर में हमें मज़ीद इत्तफ़ाक़ की ज़रूरत है, और इत्तफ़ाक़ के लिए कोशिश करते रहना चाहिए। मैं अपनी भरपूर कोशिश करता हूँ, जहाँ से गुज़रता हूँ वहाँ मैं कोशिश करता हूँ बिला तफरीक मसालिक के। आप, मैं जब बात कहीं कर रहा हूँगा आपको उसमें ہر مسلک بیٹھے ہوئے ملے گا. کہیں اجتماع ہوگا اس میں آپ کو ہر سوچ اور ہر سیاسی نقطۂ نظر کے لوگ ملیں گے. میں کوشش کرتا ہوں کہ ان کو اللہ اللہ سکھائی جائے, جس سے صدقے دل سے وہ اپنی سوچ کے تحت ایک مثبت کردار ادا کریں. یقیناً اس میں مزید بہتری کی گنجائش ہے, اور کئی دفعہ ایسی صورتحال پیش ہوتی ہے کہ آپ کوشش کرتی ہیں اور اس کوشش کے نتائج میں جو کچھ پیش آتا ہے آپ پھر اپنے دھیان ہو جاتے ہیں کہ کم از کم جو میں کر رہا ہوں اس کو تو منہ دھیان کرتا رہا. الحمدللہ.
لیکن داخلی سفر کے اوپر جو ہمارا جو انتشار اور تفریق ہے وہ بڑھتی جا رہی ہے اور کئی سمجھنے کا نام ہی لے رہی ہے, اور بالخصوص جو سوشل میڈیا بہت بڑا چیلنج ہے یہ اس کو بہت زیادہ ٹریگر کرتے ہیں. تو اس تناظر کے اندر آپ کیا سجیسٹ کرتے ہیں کیسے ہم ایک گروہوں کی گئے قوم کے اندر جڑ سکے اور جو انتشار ہے تفریق ہے ختم شاید مشکل ہو لیکن اس کو کنٹرول کرنا وقت کی ضرورت ہے, کیسے کنٹرول ہو سکتا ہے؟
ایک دیسی کہاوت ہے جس کا مفہوم یہ ہے کہ اگر اندھیری چلے نا تو اندھیری کے سامنے ہاتھ رکھنے کے اپنے دیے کو ہاتھ رکھو. چونکہ اندھیری چلتی ہے تو دیا بجھ جاتا ہے. تو میں جب اپنے حالات کو دیکھتا ہوں تو میں یہ محسوس کرتا ہوں کہ ہماری غلطیاں اور کوتاہیاں ضرور ہیں لیکن بے شمار پینیٹریشن, گلوبل پینیٹریشن ہمارے اندر ہمارے ملک میں بے شمار, جو ہمیں ہماری غلطیوں سے زیادہ مسائل کا شکار کرتی ہے. لیکن میں نے جو کہاوت کہی ہے کہ اندھیری چلے تو اندھیری سے جگڑنے کی بجائے اپنے دیے کو جو ہے شیشہ دو, تو اس کے لیے ضروری ہے کہ جیسے ابھی یہ جو دفاعی صورتحال پیش آئی ہم نے کیا دفاع ہے لیکن اللہ کریم نے ہمیں فتح کی صورت عطا فرمائی. عموماً فاتح حملہ آور کا حملہ کامیاب ہونے کو قرار دیا جاتا ہے لیکن اللہ کریم نے ہمیں دفاع میں وہ قوت عطا فرمائی جس نے ہماری بے شمار کمزوریاں بے شمار خطائیں دھو دیں. اب جب ہم اپنے ملک اور اس چیز کو یا سوشل جو کانٹریکٹ میں یہ چیزیں آتی ہیں میڈیا تک کی چیزیں آتی ہیں یہ ساری آپ مجھ سے بہتر جانتے ہیں کہ جو بہت زیادہ جہاں سے فساد پھیل رہا ہو اسے سرچ کریں تو وہ یہیں سے یہاں لاگ ان ہی نہیں ہوتا, وہ دنیا کے کسی دوسرے سرے سے لاگ ان ہو رہا ہوتا. لیکن اس سارے میں جو ہمارا اپنا کنڈکٹ ہے اس کی بہت بڑی ضرورت ہے. اس میں مقتدر حصوں کی بھی ذمہ داری ہے, ہمارے سیاستدانوں کی ذمہ داری چاہے وہ ایوان اقتدار میں ہیں یا حزب اختلاف میں ہیں ان کی ذمہ داری ہے, مذہبی جماعت خانقاہ میڈیا ہم سب کی ذمہ داری ہے کہ اپنا حصہ ادا کریں. اگر میں یہاں سے بیٹھ کر یہ کہہ دوں کہ ساری ذمہ داری جو ہے یہ مقتدر حصے پر ہے تو مقتدر حصے کا جو اختیار ہے وہ کتنا نیچے تک چلا جاتا ہے, پریزنٹیشن کیا ہو رہی. تو سب سے جو ضروری چیز ہے کہ ہمیں آگاہی اچھی ہو, ہم نے اپنے جو مسائل ہیں ان سے آگاہی اچھی لی جائے. اگر ہم بند کمروں میں بیٹھ کر فیصلے کریں گے تو پھر یہی نتائج آئیں گے جو ابراوی کے کنارے آ رہے ہیں کہ جی یہاں سے یہ درست ہے یہاں سے یہ درست ہے اور پریکٹیکلی آن دا گراؤنڈ نہیں دیکھا تو ہم لوگوں کے کتنے نقصان ہو رہے ہیں. اسی طرح آپ شمالی علاقہ جات میں جاتے ہیں, ہمارے ہاں مسائل بنے بجلی پوری نہیں ہوتی بجلی پوری نہیں ہوتی, آپ بند کمروں سے نکلیں فیلڈ دیکھیں اتنی انرجی پاکستان میں پیدا ہو سکتی ہے کہ آپ اسے دوسرے ممالک میں دے سکتے. تو جو ہمارے مسائل کا حل ہے وہ یہ ہے کہ ایک طے کر لیا جائے اصول, جو کہ ہم نے آلریڈی کیا ہوا ہے 1973 کا کانسٹیٹیوشن, اب اس کو اس کی امپلیمنٹیشن کو مجھے پسند آ رہا ہے یا نہیں. اگر میں چاہتا ہوں سولوشن اکراس دا بورڈ اس کو امپلیمنٹ ہونا چاہیے, لیکن اگر میں اپنی پسند دیکھوں محترم اپنی پسند دیکھیں تو پھر اسی طرح ہوتا رہے گا جس میں سے ہم گزرے ہیں. لیکن اب اہلیت دیکھنے کی ضرورت ہے, کیا ہمارے اندر یہ اہلیت ہے کہ ہم جمع ہوں اتفاق پر آئیں تو ہو سکتا ہے؟ یقیناً ہے, وسائل بھی ہیں مسائل سے بھی نکل سکتے ہیں. اب 9000 جو ہے کا فگر آ رہا ہے ہمارا جو سود کی ادائیگی ہے 9000 ارب کا فگر آ رہا ہے جو وہ قرضہ نہیں اس پر سود دیں. آپ اپنے ایک دفعہ وسائل تو اٹھائیں پورے ملک کے کہ آپ کے ملک کے اندر جو وسائل ہیں ان کی مالیت کتنی ہے. آپ کو لاکھوں ارب میں چلی جائیں گی تو یہ کیا ہم کر رہے ہیں کہ لاکھوں ارب کے وسائل اور 9000 ارب کا سود ہم کیا کر رہے ہیں. اس کا مطلب ہے کہ جو کچھ ہم کر رہے ہیں جو سمت ہے اس میں بہت ساری گنجائش ہے بہتری کی. تو ادارہ جاتی تقسیم ذمہ داری اور سب سے بڑی چیز ہے جی بٹی صاحب احساس. احساس نہیں ہوگا کچھ نہیں ہوگا. تو دعا بھی ہے اپنے حصے کی کوشش بھی کر رہا ہوں. ابھی جیسے سیلاب میں ہے تو میں نے بیٹھ کر حساب کرایا اپنی تنظیم کے سٹرکچر کو بلایا الفلاح فاؤنڈیشن. میں نے حساب کیا میں نے کہا میں اس قابل نہیں ہوں کہ میں پیسے تقسیم کر سکوں. میری تنظیم اس قابل نہیں ہے کہ میں مالی مدد کر سکوں لیکن میرے پاس مین پاور اتنی ہے کہ میں ہر جگہ جا کر ان کی معاونت کر سکتا ہوں. تو پھر ہم نے طے کیا ہے جہاں تک الفلاح سے ممکن ہو سکے گا ہر سیلابی جگہ پر جا کر ہم میڈیکل سپورٹ دیں گے. پروفیسر ڈاکٹرز لے جائیں گے میڈیسن وہ لیں گے جو فریش بھی ہوگی اصلی بھی ہوگی اور پوری کوشش کریں گے کہ فزیکل انرجی جو میرے پاس ہے میں اسے آن گراؤنڈ سرو کروں. تو یہ وہ اس طرح کے پہلو ہیں جو ہم سب کی ضرورت ہے کہ ایک درد ہو اور اس درد سے اپنی قومی ذمہ داری ادا کرے. امین. الحمدللہ رب العالمین والصلاۃ والسلام علی حبیبہ محمد وآلہ وصحبہ اجمعین. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. بار اللہ ہم بڑے کمزور اور خطا کار ہیں ہمارے حال پر رحم فرما. یا رب العالمین ماہ مبارک ربیع الاول کی برکات عطا فرما. نبی کریم صلی اللہ علیہ وسلم سے محبت اور عشق عطا فرما جس کی عکاسی اور شہادت ہمارے اعمال دے رہے ہوں. یا اللہ اس امت پر رحم فرما. یا اللہ اس ملک پر رحم فرما. یقیناً ہمارے اعمال کمزور ہیں اعمال کی سزا ہے. بہر اللہ تو غفور الرحیم ہے. اس دنیا اور آسمان کی وسعتیں گناہوں سے بھر دی جائیں اٹ دی جائیں. بہر اللہ تیری رحمت وسیع ہے. اپنے اپنے حبیب کے صدقے ہمیں آسانی عطا فرما. اس سیلاب کی مصیبت میں ہمیں اس قابل کر کے ہم اس مسئلے کو حل کر سکیں. قوم کو اتفاق دے بہر اللہ. ہمیں راہ ہدایت عطا فرما. اور ہم جہاں جو بیٹھے ہیں بہر اللہ بالخصوص ہماری تنگی تکلیف بیماری ہر پہلو میں ہمیں آسانی عطا فرما. ہم ان دوستوں کو تمام کو یہ توفیق دے جو اس نشست میں شرکا ہیں یہ توفیق دے کہ بہر اللہ ہم اپنی غلطیاں جو گزشتہ ہیں ان کی معافی اور آنے والے وقت میں ایک مثبت بہتر اور اعلیٰ کردار نصیب ہو جسے ہم اپنا حصہ ادا کرتے چلے جائیں. بڑے کمزور ہیں یا اللہ ہماری حفاظت فرما. ایسی اندھیری ہے بار اللہ جو ہماری اولاد تک کو نقصان پہنچا رہی ہے. ہماری اولاد کی حفاظت فرما. والدین اور اولاد کی وہ تقدس اور محبت جو ہمارے معاشرے سے زائل ہو رہا ہے بار اللہ ہمیں وہ مضبوطی عطا فرما. دار دنیا سے جانا ہے بحالت ایمان جانا نصیب فرما. روز معاشر شفاعت محمد رسول اللہ صلی اللہ علیہ وسلم سے سرفراز فرما. رب یسر ولا تعسر تمام بالخیر. صلی اللہ تعالیٰ.